सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो भस
हरेक शनिबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदैछ। यसै गरी पुनः प्रसारण बिहिबार राति 9 बजेको समाचारपछि।
तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मीडिया वेबका साथै देशभर रहेका 35 वटा एफएम रिले स्टेशनबाट 98.1 MHz एकैसाथ सुन्न सकिन्छ।
psbnepal.gov.np radionepal.gov.np र radionepalonline.com मा पनि संसारभर सुन्न सकिन्छ।
स्थलगत रेडियो भर्स सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शनिबार बिहान 10 बजेको समाचारपछि र बिहिबार राति 9 बजेको समाचारपछि
स्थलगत रेडियो बहस।
नमस्कार, स्थलगत बहस कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। सहकर्मी हरिगिरीको साथमा म हुँ भानुभक्त खड्का। आजको स्थलगत बहस कार्यक्रम हामीले सोलुखुम्बु जिल्लाको नेता सल्यान गाउँपालिकाको केन्द्र बिहिबारे बजारमा तयार गरेका छौं। राज्यको पुनर्संरचनासँगै संघीयता कार्यान्वयनका पनि करिब 10 वर्ष नजिक हामी पुगेका छौं। गाउँ गाउँमा सिंहदरबार भन्ने नाराले विकास, सुशासन र समृद्धि र सेवा प्रवाहमा के कस्तो अनुभूति प्रदान गरेको छ? स्थानीय पालिकाहरूले अथवा स्थानीय सरकारले विकास, निर्माण, सुशासन, समृद्धिमा गरेका पहल र प्रयासहरू कति जनमुखी छन्? जनताका अपेक्षा, चाहना, समस्या, सम्भावनाका बारेमा केन्द्रित रहेर आज हामीले नेता सल्यान गाउँपालिकाको अवस्थाका बारेमा यो बहस केन्द्रित गर्दै यहाँको समस्या, सम्भावना र चुनौतीका कुराहरूलाई समेटेर यो बहस तयार गरेका छौं। नेता सल्यान गाउँपालिकाको कार्यालयको सभाहालमा आज हामीले यो बहस सञ्चालन गर्दैछौ। यहाँ नेता सल्यान गाउँपालिकाका अध्यक्ष धनधन राई, उपाध्यक्ष बीना राई लगायतका स्थानीय समुदायका प्रतिनिधिहरू यहाँ सहभागी हुनुहुन्छ। अब म नेता सल्यान गाउँपालिकाको संक्षिप्त परिचयसँगै यो बहसको विषय प्रवेश गरिदिनको निमित्त म नेता सल्यान गाउँपालिकाका कृषि विकास शाखाका कृषि प्राविधिक भीम भट्टराईलाई अनुरोध गर्छु।
धन्यवाद सर। नेता सल्यान गाउँपालिका नेपालको पूर्वी भूभागमा पर्ने कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको दक्षिणी भेगमा रहेको छ। साविकको सल्यान, नेता बतासे र नेता बेदगारी गरी 3 वटा गाविसहरूको सम्पूर्ण क्षेत्र समेटिएको यस गाउँपालिकामा 5 वटा वडाहरू रहेका छन्। यस गाउँपालिकाको केन्द्र हालको वडा नम्बर 3 को नेता बेदगारी बिहिबारे बजारमा अवस्थित छ। समुद्री सतहको 600 मिटरदेखि 3000 मिटरसम्म उचाइ भएको पहाडी तथा हिमाली भूभागमा रहेको यस गाउँपालिकाको पूर्वी सिमानामा खोटाङ जिल्ला, पश्चिम र दक्षिणमा ओखलढुङ्गा जिल्ला, उत्तरमा यही जिल्लाका सुरुङ दुस्कोशी गाउँपालिका र सोलु दुस्कुना नगरपालिका रहेका छन्। यस गाउँपालिका क्षेत्रभित्रको सम्भावना क्षेत्रहरू कृषि, पशुपालन, पर्यटन, जैविक विविधता, लघु घरेलु र साना उद्यम आदि रहेका छन्। विविध हावापानी रहेको यस क्षेत्रमा प्रशस्त उर्वर जमिनहरू रहेकाले व्यवसाय, फलफूल, अन्नबाली र पशुपालनको प्रचुर सम्भावना पनि रहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा सहितका धेरै हिमालहरू रहेको महालङ्गुर हिमशृङ्खलाको दृश्य अवलोकन गर्न पाइने यस गाउँपालिकाको क्षेत्रमा गौरीचाप, आहाले डाँडा, फुर्के डाँडा, थला डाँडा, प्राकृतिक गुफाहरू, पदमार्ग जस्ता मनोरम पर्यटकीय स्थलहरू रहेका छन्। यस क्षेत्रमा खाडी, अल्लु, राडी, पाकी, काठका सामग्री लगाउने परम्परागत कला, सिप र प्रविधिहरू प्रयोग र प्रचलनमा रहेका छन् र यी क्षेत्रको व्यावसायिक विकासको पनि प्रशस्त सम्भावना रहेको छ। जम्मा क्षेत्रफल 67.54 वर्ग किलोमिटर रहेको छ भने कुल जनसङ्ख्या 11,381, साक्षरता दर 78.5% रहेको छ। त्यसै गरी यस गाउँपालिकामा ब्राह्मण, राई, शेर्पा, छेत्री, बाहिङ, नेवार, विश्वकर्म परिवार, मगर, मिजार लगायतका विभिन्न जात जातिहरूको बसोबास रहेको छ भने धार्मिक हिसाबले हिन्दू, किराँत र बौद्ध धर्म मान्ने मानिसहरू चाहिँ यस गाउँपालिकामा बसोबास गर्दै आइरहेको छ।
धेरै धेरै धन्यवाद। नेता सल्यान गाउँपालिकाको भौगोलिक, सामाजिक अवस्थाका बारेमा यहाँले संक्षिप्त परिचय राखिदिनु भएको छ। यहाँले जुन गाउँपालिकाको परिचय प्रस्तुत गर्दै गर्दाखेरि यहाँको विविधता, यहाँको सुन्दरता, यहाँका सम्भावना का कुराहरूलाई उजागर गर्नुभएको छ, राख्नुभएको छ। अझ बढी यहाँको जुन पर्यटनको जुन सम्भावना भयो, कृषिका क्षेत्रमा हामीले गर्न सकिने समृद्धिको आधार एउटा कृषि क्षेत्र र पर्यटन पनि रहन सक्ने कुराहरू हामीले संक्षिप्त रूपमा यहाँ बुझ्न सकिन्छ। समग्र पालिकाको विकास निर्माणलाई अगाडि बढाउन, सुशासन र समृद्धिको प्रत्याभूति गर्नको निमित्त पालिकाले के कस्तो प्रयास र पहलहरू गरिराखेको होला, उल्लेख्य कुराहरू के भएका होलान्? म संक्षिप्त रूपमा गाउँपालिकाका उपाध्यक्ष बिना राईको प्रतिक्रिया लिन्छु।
गाउँपालिकाको समग्र विकास आर्थिक भौतिक र मानवीय संसाधनको विकासमा समानुपातिक हिसाबले काम गरिरहेको छ। संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट, सँगसँगै विशेष अनुदानबाट प्राप्त बजेटहरूलाई चाहिँ गाउँपालिकाको आर्थिक समृद्धिमा, मानवीय संसाधनको विकासमा, भौतिक विकासमा, पर्यटकीय विकासमा, सँगसँगै कृषिका सबै क्षेत्रमा चाहिँ हामीले समानुपातिक हिसाबले समुचित हिसाबले विकास गरिरहेका छौँ। गाउँपालिकाको समग्रमा यहाँको सम्भावना चाहिँ कृषि क्षेत्रबाट हो भन्ने हिसाबले हामीले कृषिमा बढी लगानी गरिरहेका छौँ। हरेक नागरिकसँग जोडेर कृषि उत्पादनबाट मात्रै हाम्रो गाउँपालिका समृद्ध हुन सक्छ, सँगै पर्यटनसँग पनि हाम्रो गाउँपालिकाको सम्भावना छ भन्ने हिसाबले हामी धेरै लगानी चाहिँ कृषि र पर्यटनमा गरिरहेका छौँ। त्यो सँगसँगै अन्य शैक्षिक विकासमा पनि, भौतिक संरचना सँगसँगै शैक्षिक विकासको शैक्षिक उन्नयनको हिसाबमा पनि हामीले लगानी गरिरहेका छौँ। त्यो सँगसँगै हामीले मानवीय संसाधनलाई पनि विशेष जोड दिइरहेका छौँ र हामी समग्रमा चाहिँ सबै क्षेत्रलाई सँगसँगै लानुपर्छ। सुरुमा चाहिँ कृषिलाई बढी जोड, त्यस पश्चात पर्यटन र शिक्षा अनि स्वास्थ्यमा हामीले लगानी गरिरहेका छौँ। भौतिक संरचनाहरूलाई पनि एउटा जीर्ण अवस्थामा रहेको, क्रोनिक अवस्थामा रहेको भौतिक संरचनाहरू पनि निर्माण गर्दै हामी अगाडि बढिरहेका छौँ। समग्रमा चाहिँ नेता कल्याण गाउँपालिकाको समृद्धिमा हाम्रो लगानी
गरिरहेको। धेरै धेरै धन्यवाद। गाउँपालिकाले गरिराखेका यी विकास प्रयासहरूमा स्थानीय समुदायले कसरी अनुभूत गरिराखेको होला, उहाँहरूले गाउँपालिकाको प्रयास विकास निर्माणमा लिइराखेको पहल कति पर्याप्त छ अथवा अपर्याप्त छ, अझ के गर्नु पर्थ्यो, यस सम्बन्धीमा तपाईँहरूलाई लागेका कुरा म सहभागीहरूबाट पनि लिन चाहन्छु। कसैले आफ्नो प्रतिक्रिया राख्न चाहनुहुन्छ, आफ्नो सुझाव र समस्या राख्न चाहनुहुन्छ, प्रश्न राख्न चाहनुहुन्छ भने कृपया हात उठाएर मलाई सहयोग गरिदिनु होला। कसले राखिदिनुहुन्छ, आफ्नो परिचय चाहिँ।
धन्यवाद। म गाउँपालिका विभिन्न समस्या र चुनौतीहरूका बावजुद पनि यहाँका नागरिकहरूलाई कसरी सेवा प्रदान गर्न सकिन्छ, नागरिकका आवश्यकताहरू कसरी पूरा गर्न सकिन्छ भन्ने गरी विभिन्न कुराहरूमा छलफल र बजेट मार्फत पनि नागरिकका समस्याहरू सम्बोधन गर्ने प्रयत्न गरिरहेको देखिन्छ। तापनि सुलुक मु जिल्ला एउटा हिमाली क्षेत्र र भौगोलिक विकटताका कारणले पनि जुन किसिमको यहाँका नागरिकहरूले चाहिँ सेवा सुविधा पाउनु पर्ने, विकासका पूर्वाधारहरू हुनु पर्ने त्यो चाहिँ नभइरहेको अवस्था छ। त्यसको लागि स्थानीय सरकारको तहबाट मात्रै यसलाई चाहिँ पर्याप्त हुन्छ भन्ने लाग्ने गर्छ। सबै जिल्लामा सबै स्थानीय तहमा विकास हुनुपर्ने हो, त्यो हिसाबले विकास नभइरहेको अवस्था छ। र त्यसै गरी यहाँ चाहिँ विभिन्न सम्भावनाहरू छन्, ती सम्भावनाहरूलाई अझै जस्तो स्थानीय सरकारको तहबाट, यहाँको नागरिकको तहबाट हामीले प्रचार प्रसार गर्न लग्यौँ भने यहाँ पर्यटनका थुप्रै सम्भावनाहरू छन्, कृषिका थुप्रै सम्भावनाहरू छन् र ती सम्भावनाहरू हुँदै गर्दा त्यसपछि उचित बजारको व्यवस्थापन गर्न पनि एउटा सडक सञ्जालको हिसाबले पनि समस्या परिरहेछ। ओखलढुङ्गा सदरमुकामदेखि हामी लगभग एउटा 30-33 किलोमिटर कति सडक प्रयोग गर्न यहाँका नागरिकहरू बाध्य भइरहेका छन्। त्यसै गरी जो नेता कल्याण गाउँपालिका एउटा चाहिँ हिजोदेखिको पुरानो बजारको रूपमा बिहिबारे बजार स्थापित हो, त्यो बजारलाई अन्य क्षेत्रमा हामीले जोड्नुपर्ने आवश्यकता छ। त्यसको लागि जस्तो खोटाङ जिल्लाको ऐसिलो खर्च गाउँपालिका सँग सिधा सम्पर्क गर्नको लागि पनि एउटा चुनौती छ। त्यसको लागि पनि अब हामीले बारम्बार स्थानीय सरकारसित पहल गरिरहेका छौँ। अब सरकारको तर्फबाट पनि त्यसमा केही अहिले के भइरहेको छ जानकारी होला, ती लगायतका थुप्रै समस्याहरू छन्।
महत्वपूर्ण विचार र सुझाव सहित यहाँले आफ्नो कुरा राख्नु भएको छ। त्यस्तै अरू सहभागीहरूको पनि म प्रतिक्रिया लिन चाहन्छु। कृपया एकजनाले उच्च पल्लोको नाबाट हात उठाउनु भएको छ, आफ्नो परिचय सहित कुरा राखिदिन अनुरोध गर्छु।
धन्यवाद। मेरो नाम गोरी गणेश, मेरो घर सुरुकुम जिल्ला अन्तर्गत नेसा कल्याण गाउँपालिका वडा नम्बर 3 बिहारे बजारको पर्छ। म यहाँ नागरिकको हिसाबले एउटा स्वतन्त्र नागरिकको रूपमा काम गर्दै आएको राजनीतिक दल विहीन भएको अभावको कारणले अहिले जुन विकास निर्माणका कुराहरू हुन्थे स्थानीय सरकारको मात्रै सबै कुराहरूमा पहुँच हुँदैन। सङ्घले कतिपय कुराहरू निर्माणका कुराहरूदेखि यहाँका महत्वपूर्ण कुराहरू स्थानीय सरकारका सुनिदियो भने त्यस मार्फत चाहिँ अलिकति स्थानीय तह र सङ्घ प्रदेश जोडियो भने त्यसको विकास तीव्र गतिमा जान्छ। भौगोलिक अवस्थाको बारेमा अघि नै पूर्वावस्थाहरू बोल्नु हुन्छ। अब हाम्रा निर्माणका कुराहरू जस्तो अहिले सङ्घीय सरकारबाट एक वर्ष बजेट व्यवस्था गर्ने आदि अधुरा कामहरू छोडिदिने बहुवर्षीय योजनाहरू लागू नगरिदिने आदि भवन निर्माणका कुरा पुल पुलेसाका कुरा बाटाघाटाका कुराहरू बहुवर्षीय योजना नबनाइदिने टुक्रा बजेट मार्फत सञ्चालन गरेर हाम्रो गाउँपालिकालाई एक हद थला पारेको महसुस हुन्छ। यसलाई सङ्घ र प्रदेशले साझेदारी योजना बनाउँदै तिनलाई निरन्तरता दिएर तिनका योजनाहरू पूरा गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। यो हाम्रो रेडियो नेपाल लोकप्रिय मिडिया मार्फत पनि हामी के सन्देश जाओस् भन्न चाहन्छौँ भने जस्तो सिएजी भिजीको भवन निर्माण गर्न थालो छ मेरो सरकार मार्फत अहिले सुरुवात गर्नु त्यो भवनलाई अन्त्य गरिदिएन। अघिल्लो वर्ष टुक्रा बजेट आयो अहिले क्रमागत योजना छैन फलिएर बस्छ। लिफ्टिङको विषयवस्तु अगाडि बढ्यो सुरुवात गरिदियो त्यसको निरन्तरता र अन्त्यको कुरा के हो कसो हो त्यो पब्लिक र सरकारलाई पनि थाहा छैन। यस्ता यस्ता दीर्घ विकासका कुराहरूलाई चाहिँ सङ्घ प्रदेशले जहाँ हात हालेको छ त्यसलाई स्थानीय सरकारलाई बोझ गरी त्यसैले त्यो काम पुरा गरिदियोस् पनि भन्न चाहन्छु। धन्यवाद।
हस् धेरै धेरै धन्यवाद ओपी कटेजी। उहाँले अलिकति यो सन्तुलित विकासहरू हुन सकेन खास गरी विकासका प्राथमिकताहरू कसरी निर्धारण गर्ने भन्ने सम्बन्धमा अलिक ठोस कार्यक्रम अहिलेदेखि हुन्थ्यो भन्ने खालको अपेक्षा राख्नु भएको छ र ओपीजी र अघि भट्टराईजीले राखेको कुराहरू फेरि हामीले लामो एकैचोटि गर्दाखेरि असहजता होला पालिकाका अध्यक्ष उपाध्यक्षहरू जवाब दिन। त्यस कारणले उहाँ दुईजनाले राख्नु भएको जुन समस्या छ नि अल्पकालीन योजनाहरू टुक्रै योजनाहरू छनौट भए दिगो विकासका लागि दीर्घकालीन योजनाहरू छनौट हुनु पर्यो र नागरिक सहभागितालाई अलिक घनीभूत तुल्याउनु पर्यो भन्ने खालको आशयमा उहाँले आफ्नो कुराहरू राखिराख्नु भएको छ। पटेलजी र अर्को एकजना सहभागी भट्टराईजीले राख्नुभएका कुराहरूमा पालिकाको तर्फबाट के हामीले कुराहरू राख्न सक्छौँ? अध्यक्ष धनजन राईज्यू
धन्यवाद। आज जुन यो एक गाउँपालिकामा भइरहेको गतिविधिको विषयमा रेडियो नेपालका सरलाएर जुन चित्रण गर्नु खोजिराख्नु भएको छ र सहभागी सबै राखेर जुन कुरा भइराखेको बहस भइराखेको छ सहभागी साथीहरूले राख्नु भएको विषयमा चाहिँ यो सङ्घीय पहुँचको आधारमा आयोजना बाँडा हुने भन्ने चाहिँ हाम्रो परम्परा छ। यो राष्ट्रिय समस्या हो। अब समतामूलक विकासको लागि दूरदराजमा रहेका स्थानीय तहहरूको हैसियत अवस्था बुझेर सङ्घ प्रदेशले बजेट विनियोजन गर्नुपर्ने त्यो अवस्था हामी पाइराखेका छैनौँ। यसको चाहिँ विशेष गरी सञ्चारकर्मी र हामी पहुँचको राजनीतिक दलको बीचमा सहकार्य समन्वय भएर त्यो खालको बजेटको अपेक्षा हामी राख्छौँ। सबैले यो समस्याको रूपमा आइराखेको छ भने अर्को चाहिँ तराई र सहर केन्द्रित सड़कको विषयमा चाहिँ विषय उठाएको थियो सहभागी साथीले उठाउनु भएको थियो। तराई र सहर केन्द्रित सड़क भनेको चाहिँ यहाँबाट करिब करिब 22-23 किलोमिटर ओकौल्डा हुँदै काठमाडौँसम्म जाने या तराई जाने सड़कको बीचमा चाहिँ अन्तिम अवस्थामा हामी नेता सल्यान गाउँपालिकाको मात्रै स्थानीय तहको प्रतिनिधिको सहभागिता देखियो। त्यस क्षेत्रका नगरपालिका या गाउँपालिकाले व्यवस्था गरिरहेको सड़कमा विगतको समयहरूमा हाम्रै पहल कदमी मार्फत करिब 15 करोड़ बजेट विनियोजन भइसकेको र ठोक्ने खोलासम्म त्यसको चाहिँ यो ट्राभल स्टालको सड़क बनाउने शिक्षा प्रस्ताव लागिसकेको छ र क्रमशः हामी त्यो सड़कलाई गहिरी हुँदै नेता सल्यान हुँदै हामी थुलुङ दुखुसी प्रवेश गराउने सड़कको चाहिँ त्यसको कार्यान्वयन पक्ष हामी तीव्र रूपमा लागिराखेका छौँ र हाम्रो अझ प्रयास धेरै त्याग प्रयास चाहिँ गर्नुपर्ने अवस्था छ र क्रमशः त्यो सड़क बढ़िरहेको अवस्थामा जानकारी गराउँछु भनेदेखि अर्को चाहिँ यो ट्विन्टर सड़कको विषय पनि उठाएको छ। यो चाहिँ खोटाङ जिल्लासँग जोड्ने सड़कको बजारीकरण र यहाँको नेता सल्यान गाउँपालिकाको अर्थतन्त्रको विकास गर्नुको लागि त्यो स्वाभाविक बाटो हो। तर यो राष्ट्रिय गौरवको आयोजन कोशी जलाशय आयोजन निर्माण भइरहेको अवस्थामा यो एउटा सीमित समयको लागि मात्रै यो अन्डरपास यो खुला चाहिँ तपाईँको कलबर्ट राखेर गर्नुपर्ने अवस्था हो, तर त्यसको लागि चाहिँ हामीले त सल्यान गाउँपालिका मात्र पर्याप्त नहुँदाखेरि यो ऐसेलु फर्क गाउँपालिकासँग एकदम हाम्रो सरसल्लाह भएको थियो, तर एकतर्फी मात्रै अहिले प्रयास भएको हुनाले त्यो बजेट त्यो सडकलाई जोड्न अलिकति समय लागिराखेको छ। अन्तिम समय भए पनि यो हिउँदको समय त्यसलाई सडक जोड्न चाहिँ हामी दुईटा स्थानीय प्रयासरत रहँदाखेरि वास्तवमा यो गाउँपालिकाको बजारीकरणमा सुधार हुन सक्छ। र अर्को चाहिँ यो सौ प्रदेश स्थानीय तहको बिचमा समन्वयको अभाव भन्ने चाहिँ विषय पनि उठाएको छ, वास्तवमा त्यो भइराखेको छ। स्थानीय संघ र प्रदेशको बिचमा समन्वय कार्यभूमि पहुँच पुगेको स्थानीय तहले 10 करोडसम्म लगे भने कोही गाउँ स्थानीय तह 10 लाखमा सीमित हुनुपर्ने अवस्था छ। यो चाहिँ केन्द्रीय समस्या हो, यो विधि सङ्गत भइराखेको देखिन्न, यो संयोजकको प्रारूप अनुसार चाहिँ बजेट बाँडहरू भइराखेको अवस्था छैन, त्यस कारण यसमा पनि हामी असन्तुष्टि छौँ र यो चाहिँ राष्ट्रिय समस्या भएकोले यसलाई चाहिँ हामी सबै जोडतोड प्रसार लाग्नुपर्छ भन्ने मेरो आग्रह हो। अर्को चाहिँ यो सङ्घ र प्रदेशले लगानी गरेको आयोजनहरू अधुरो अवस्थामा देखिन्छन् भन्ने पनि बहसको विषय बोलाएको छ। वास्तवमा यो स्थानीय तहले आफ्नो अपनत्व लिएको स्थानीय तहले जिम्मा लिएको सडक विभिन्न भौतिक पूर्वाधारहरू चाहिँ प्रायः सम्पन्न गरिन्छन् भनेदेखि ठुल्ठुला हलहरू सडकहरू चाहिँ प्राय सङ्घ प्रदेशले लगानी गर्ने अब जिम्मेदारी पनि नदिने यस्ता सडक चाहिँ प्रायः जसो अधुरो भएको देखिन्छ। यसलाई चाहिँ यो राष्ट्रिय समस्याको रूपमै दिनुपर्छ, पहुँचको आधारमा बजेट दिन छैन भने त्यस काम चाहिँ अधुरो आयोजन गरी राष्ट्रिय जस्तो सिटी भित्री कलेजको हामीले लगभग चाहिँ सबै गाउँका स्थानीय प्राप्त गर्यौँ, हाम्रो गाउँपालिका निकै त्यसमा चाहिँ भूमिका रह्यो, हामीले लाग्ने स्रोत लागत पनि हामीले त्यसको चाहिँ लगानी गर्यौँ, तर एक आर्थिक वर्षमा करिब 1 करोड बजेट विनियोजन भयो, त्यो चाहिँ एडिटिङ भएर काम सक्यो, अब त्यो भवनहरू तल परेको अवस्था छ। अब हामीले त्यो भवनलाई हात लाग्ने अवस्था पनि छैन, किनभने त्यो सङ्घीय बजेट सङ्घीय कार्यनीति विधिमा बनेको भवनहरू स्थानीय तहले सोझै त्यसलाई चाहिँ बनाउन सक्ने अवस्था पनि रहेन, यो समस्याको रूपमा याद उठाउनु भएको विषय सही हो। र अर्को चाहिँ यो लिप्टिङ खाने पानीको आयोजना चाहिँ लेप्चा सल्यान गाउँपालिकाको गौरवशाली आयोजना भए तापनि सङ्घीय विधि पद्धति अनुसार कार्यान्वयन भएको हामीले देख्दाखेरि करिब करिब 80% कार्यान्वयन भइराखेको सम्पन्न भइराखेको देखिन्छ, सायद अब 20% बाँकी होला, तर पनि स्थानीय तहसँग समन्वय त्यसको कहीँ केही छैन, त्यो कति लागत निर्माण भइराखेको छ, कसरी भइराखेको छ, त्यसको डिजाइन इस्टिमेट ड्रइङहरू के हुन् त्यस हामी सबैलाई देखावा गर्छ, त्यस कारण त्यहाँ चाहिँ जग्गा प्राप्ति गर्नुपर्ने चाहिँ स्थानीय नागरिक एवं उपत्यका बिचमा जग्गा प्राप्ति गर्नुपर्ने हो, तर हामी गाउँपालिकाको अनुदान मार्फत जग्गा खरिद प्रक्रिया चाहिँ कुनै व्यवस्था नभएको हुनाले करिब करिब 10 करोड पनि जग्गा व्यवस्थापन गर्नुपर्ने भए तापनि गर्न सकिराखेका छैनौँ। अब अन्तमा चाहिँ निर्माण व्यवसाय अब डिभिजन कार्यालय स्थानीय तहको बिचमा सहकार भएको अवस्थामा चाहिँ जग्गा प्राप्ति गर्नको लागि हामी चाहिँ आन्तरिक बजेट व्यवस्थापन गरेर पनि त्यसले गर्नुपर्ने अवस्था देखिन्छ, तर सम्बन्धित पक्ष चाहिँ यो विषयमा चासित राख्नुपर्ने अवस्था देखिन्छ। धन्यवाद,
हस् धेरै धेरै धन्यवाद। फेरि सहभागीहरूबाट आएका जिज्ञासा र प्रश्नहरूको जवाब हामी लिने नै छौँ। अध्यक्षज्यूलाई यो सवाल सम्बोधन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आधुनिक श्रोताहरू, आज हामीले यो स्थलगत रेडियो बहस सोलुखुम्बु जिल्लाको नेता सल्यान गाउँपालिकाको केन्द्र बिहिबारे बजारमा तयार गरिराखेका छौं। गाउँपालिकाको केन्द्रमा यहाँ विभिन्न सरकारवाला निकायका प्रतिनिधि, जनसमुदायहरू र जनप्रतिनिधिहरूको सहभागितामा आज हामीले यो बहस तयार गर्दैछौ। सहकर्मी हरिगिरीको साथमा म भानुभक्त खड्का यो बहसमा उपस्थित छौं। यहाँ महिला दिदीबहिनीहरू पनि हुनुहुन्छ र विभिन्न पेसा व्यवसायमा आबद्ध अन्य महानुभावहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। हामीले भर्खरै राष्ट्रिय राजनीतिको परिदृश्यमा युवाहरूको जुन खालको आक्रोश, एक खालको निराशा र एक खालको पलायनको स्थितिको चिन्ता र राष्ट्रिय समृद्धिको एउटा आकांक्षाका साथ जुन खालको एउटा युवाहरूको आक्रोश प्रस्तुत भयो र त्यसले एक खालको हाम्रो राजनीतिक कामग्राहीको तौर तरिकामा पनि केही परिवर्तन सुधारहरू गर्नुपर्ने हो कि युवाका आकांक्षाहरूलाई सम्बोधन गर्ने गरी अब युग सुहाउँदो विकासका योजना र रणनीति तयार गर्नुपर्ने हो कि भन्नेतिर पनि ध्यानकर्षण भएको अवस्था छ। खास गरी अब हामीले स्थानीय स्तरबाटै राष्ट्रिय समृद्धिको आधार तयार गर्ने हाम्रो आर्थिक सामाजिक रूपान्तरणलाई सार्थक तुल्याउनको निमित्त अब स्थानीय पालिका स्तरहरूले आफ्नो सक्षमतामा आधारित विकासहरूलाई कसरी अगाडि बढाइराखेका छन्, विभिन्न जनसमुदायको आकांक्षाहरूलाई सम्बोधन गर्दै कसरी अगाडि बढ्नुपर्ने हो, युवाहरूका लागि के कस्तो वातावरण तयार गरिदियो स्थानीय सरकारले भने हाम्रा जुन खालको एउटा पलायन हुनुपर्ने स्थिति छ, रोजगारीको लागि पनि अन्य विविध अवसरका लागि पनि हामीले जुन खालको वैदेशिक परनिर्भरताको सामना गरिराख्नु परेको जुन खालको समस्याहरू छन्, युवाहरूलाई कस्तो किसिमको वातावरण तयार गरिदियो स्थानीय सरकारले भनेदेखि हामीले यहीँ बसेर आफ्नो गाउँठाउँमै बसेर पनि एउटा समृद्ध जीवनशैली निर्वाह गर्न सकौंला। यहाँ युवा सहभागी साथीहरू पनि हुनुहुन्छ, महिला दिदी बहिनीहरू पनि हुनुहुन्छ, कृपया आफ्नो धारणा र आफ्नो विचार सुझाव सहित राखिदिनको लागि म हार्दिक अनुरोध गर्छु, कसले राख्नुहुन्छ कृपया आफ्नो परिचय सहित।
राई म कृषिलाई आधार मानेर अगाडि बढिरहेको हुँदा म कृषि क्षेत्रको प्रश्नहरू यहाँ समक्ष राख्न चाहन्छु। हामीले गाउँ गाउँमा सिंह दरबारको परिकल्पना गर्दै गर्दाखेरि स्थानीय सरकारको प्रतिबद्धताहरू जहिले पनि हामीले सुन्ने मात्रै गरिरहेका छौँ। हामीले जुनसुकै सरकार आउँदा पनि काम नगरिएका होइनन्, कामहरू गरिएका हुन्, तर कामभन्दा अलिकति बढी आश्वासनहरू झुन्डिएको देखिन्छ। यो आश्वासनहरूमा यहाँहरू निर्वाचन हुँदै गर्दाखेरिको तपाईँहरूको आगामी क्षेत्र घोषणा कार्यक्रमलाई हामीले कहाँसम्म पुर्याएर छोडेका छौँ, अनि वार्षिक रूपमा दिइने अनुदानहरूमा हामी कृषकले कति सदुपयोग गरेका छौँ, यहाँ म नेतृत्वकोहरूलाई मात्रै दोष लाउन चाहन्छु। जुन हामीले पाएका अनुदानहरू कतिको सदुपयोग गरेका छौँ, त्यसलाई कतिको व्यावहारिक रूपमा उतारेका छौँ, त्यसलाई जीविकोपार्जनको निमित्त कति प्रयोग गरिरहेका छौँ, हामीलाई प्रदेशबाट अनुदान आएको छ त्यो अनुदानलाई हामीले कसरी प्रयोग गरिरहेका छौँ, अनि त्यसपछि वार्षिक रूपमा कृषिको योजनाको तर्जुमा गर्दै गर्दाखेरि कृषकको सहभागिता भयो कि भएन, यो राख्न चाहन्छु। अनि हाम्रो जुन वडावडामा कृषि प्रान्ति दिनुभएको छ त्यसको लागि धन्यवाद। हामीलाई के गर्दाखेरिको अवस्थान त्यसलाई परिचालन कसरी गरिएको छ, उसले कार्यालयमा बसेर आफ्नो कार्य सम्पादन गरिरहेछ कि प्रत्यक्ष कृषकसँग जोडिएको छ, त्यो विषय जोड्न चाहन्छु। अनि हाम्रो कृषकबाट गर्नुपर्ने कामहरू के हो त, हामी प्रतिनिधिलाई मात्रै जोड दिएर पनि हुँदैन मलाई लाग्छ, हामी युवा उद्यमी भएपछि यहाँ हामी कम्तीमा पनि 50-60 बिचमा हाम्रो कृषि फार्महरू दर्ता छन्, त्यो कृषि फार्महरू दर्ता हुँदै गर्दाखेरि यहाँ हाम्रो पालिकालाई हामीले आत्मनिर्भर बनाउन सकेका छौँ कि छैनौँ हाम्रो कृषकको तर्फबाट, त्यो हाम्रो कृषकहरूको कमजोरी रहेको छ। नेता कल्याण विद्यालयले हाम्रो नेता कल्याण पाँचभित्रको सबभन्दा बढी उद्यमी रहेका छौँ, म यो दावाका साथ भन्न चाहन्छु। हामीहरूले कहानी र कमजोरी गर्नु, प्रतिनिधिले कहानी र कमजोरी गर्नुभयो, त्यसको समीक्षा हुन जरुरी छ। यो कुरालाई चाहिँ फेरि म दोहोऱ्याउन चाहे, वार्षिक रूपमा कृषिको कार्यक्रम तर्जुमा गर्दाखेरि कृषकको प्रत्यक्ष सहभागी संलग्न त हुनुपर्छ, कृषकको डिजाइन अनुसार हामीले प्रोग्राम बनाउनु पर्छ मलाई लाग्छ। धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद। उहाँले खास गरी यो योजना छनौट निर्णय प्रक्रियामा स्थानीयहरूको सरकारवालाहरूको सार्थक सहभागिता हुन सकेन, सार्थक सहभागितालाई बढाउन सकियो भने हामीले साँच्चीकै विकासको जुन हाम्रो आकांक्षा छ त्यसलाई पूरा गर्न सक्छौ भन्ने खालको कुराहरू राखिराख्नु भएको छ। यो योजना छनौट निर्णय प्रक्रियामा सार्थक सहभागिताको कुरा कति महत्वका साथ पालिकाले अगाडि बढाइराखेको छ, म अध्यक्ष र उपाध्यक्षज्यूबाट एकैछिनपछि जवाब लिनेछु। र त्योभन्दा पहिले कृषिमा कृषि प्राविधिकहरू कृषकहरूसँगै जोडिन सकेनन् भन्ने कुराहरू पनि छ, यहाँ कृषि विकास शाखाका प्रमुख पनि यहाँ भइराख्नु भएको यो सन्दर्भमा भीम भट्टराई सर, हामी किसानसँग किन जोडिन सकेनौ, प्रत्यक्ष रूपमा के समस्या छ छोटकरीमा र प्रयासहरू के भइरहेका छन्?
छोटोमा अहिले चाहिँ हाम्रो कल्याण गाउँपालिकामा प्रत्येक कुरामा हामी कृषि प्राविधिकहरू रहेका छौँ। अब यसबारेमा चाहिँ अब हामी एक वर्षमा धेरै प्रशासनिक कामहरू पनि सँगसँगै गर्नुपर्ने एउटा बाध्यता हुन्छ भने अब अर्को चाहिँ उहाँहरूले समस्या उहाँहरूले दर्शाउनु भयो भने समस्या दर्शाएका ठाउँमा हामी चाहिँ अब जसरी पनि पुगेर समस्याको समाधान गर्ने उपायको खोजीमा हामी पुगेकै हुन्छौँ। अब यस सन्दर्भमा चाहिँ उहाँले भन्नुभयो अब कृषक र प्राविधिकमा चाहिँ अलिक समन्वयको अभाव छ भन्नुभयो, तर ठ्याक्कै मलाई चाहिँ त्यो लाग्दैन। उहाँले चाहिँ अब हाम्रो उसमा यस्तो साधु समस्या छ भन्नुभयो भने त हामी त त्यो त जसरी पनि हामी त्यहाँ पुग्नै पर्छ, त्यो हाम्रो जिम्मेवारीभित्र पर्ने कुराहरू हुन्। त्यसो भएको कारणले चाहिँ उहाँलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यसका लागि भनेको प्राविधिकले कृषक खोज्ने र के अरे कृषकले प्राविधिक खोज्ने दुईटा कुराहरू रहन सक्छौँ। त्यसमा चाहिँ अब सम्म भएसम्म बुझेसम्म चाहिँ अब हामी त्यहाँ पुगेका हुन्छौँ, यदि तपाईँहरूको समस्या छ भने चाहिँ तपाईँहरूले पनि प्रत्यक्ष रूपबाट यस्तो खालको समस्या छ फिल्डमा आएर हेरिदिनु पर्यो, बुझिदिनु पर्यो, समस्याको उपाय के हो खोजिदिनु पर्यो भन्नुभयो भने हामी चाहिँ जहिले पनि तयार छौँ, हिजो पनि तयारै थियौँ, आज पनि तयारै छौँ, भोलि पर्दाखेरि पनि हामी चाहिँ त्यसको समस्याको खोजीमा चाहिँ हामी सधैँभरि तत्पर छौँ भन्न चाहन्छु। अनि अर्को पनि एउटा प्राविधिक प्रश्न पनि राख्नु भएको छ उहाँले, यो खोर्सानीमा चाहिँ विगत वर्षभन्दा 75% उत्पादनमा गिरावट आएको छ भन्नुभएको छ। उहाँले भन्नुभएको कुरा यो कुरा 100% सत्य त म भन्दिनँ, तर केही प्रतिशत सत्य नै हो। पछिल्लो समयमा चाहिँ अकबरे खोर्सानीमा यो फल कुहाउने औँसा गिरा र पछिल्लो समयमा डडुवा रोगको पनि प्रकोप फैलिएको कारणले गर्दा त्यो उत्पादनमा तत्कालीन अवस्थामा गिरावट नै छ, उत्पादन गिरावट छ, यो कुरा सत्य हो। तर त्यसको लागि अब प्राविधिक सल्लाह दिनुपर्दाखेरि भन्दाखेरि डडुवा रोगका लागि भनेको चाहिँ हामीले कृषि शाखाबाट हामीले जैविक विषादीहरू पनि वितरण गरिराखेका हुन्छौँ। त्यसका लागि तपाईँहरूले चाहिँ अब बगानको सरसफाइदेखि लिएर अन्य प्राविधिक कुरा तपाईँ अगुवा कृषक भएको हिसाबले तपाईँहरूलाई पनि केही कुराहरू धेरै कुराहरू तपाईँहरूलाई ज्ञान छ, त्यस सम्बन्धी सिप छ, तर यद्यपि पनि त्यसलाई प्रतिशोध नमानिकन समन्वयात्मक भूमिकाबाट चाहिँ सरसल्लाह लिने आदान प्रदान गर्ने खालको परिस्थिति मिल्यो भने अब यो तपाईँको समस्या हाम्रो समस्या हो, हामी पनि चाहिँ अब यही गाउँपालिका बासी भएको हिसाबले अब यहाँका हरेक समस्याका बारेमा हामीलाई पनि थाहा छ, तर यद्यपि कहिलेकाहीँ चाहिँ ठ्याक्कै अब कुन फिल्डमा के समस्या छ भन्ने कुरा चाहिँ हामीलाई पूर्व जानकारी भयो भने हामीले त्यसको समस्याको समाधान गर्नका लागि चाहिँ हामीलाई सहज हुन्छ। त्यसै गरी अर्को हाम्रो पछिल्लो समयमा चाहिँ फर्काउने औँसा किरा पनि यसमा चाहिँ प्रकोपका रूपबाट अगाडि आइरहेको छ। यस सन्दर्भमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यो हाम्रो अकबरे खोर्सानीको चाहिँ फुल फुल्ने ठ्याक्कै सिजन हुन्छ, त्यो सिजनमा चाहिँ औँसा किराले चाहिँ फुलमा चाहिँ अन्डा पार्ने समस्याहरू देखा परिरहेको छ। यसो हुँदाखेरि त्यो समयमा चाहिँ हामीले अमिलो पिरो टर्रो कुराहरूलाई गाईको गहुँ त्यसमा पानी मिसाएर हल्का गुण लाग्ने तरिकाबाट हप्तामा एक एकचोटि मात्रै छरियो भने पनि त्यो किराले पारेको अन्डालाई चाहिँ त्यो गन्धका कारणले पनि निष्क्रिय पार्न सकिन्छ। अनि जति फलहरू चाहिँ तपाईँको बगानमा झरेको हुन्छ त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ सरसफाइमा जति झर्छ त्यतिलाई झरेर चाहिँ सरसफाइमा ध्यान दिनुभयो अर्थात् त्यो फलेका फललाई माटोको सम्पर्कमा आउन दिनु भएन भने चाहिँ त्यो समस्याहरू अब हरेक वर्ष चाहिँ कम हुँदै जान्छ। यो कुरा यहाँहरूलाई म जानकारी गर्न चाहन्छु।
धन्यवाद। धेरै धेरै धन्यवाद। त्यहाँ महिला सहभागीहरू पनि हुन्छ, यहाँका महिलाहरूले भोग्नु परेका समस्याहरू के छन्, स्थानीय सरकारले के कस्तो वातावरण तयार गरिदियो भनेदेखि महिला सशक्तिकरणमा योगदान पुग्न सक्छ, सहयोग पुग्न सक्छ, खास गरी सामाजिक न्याय र समानताको लागि पनि स्थानीय सरकारले धेरै कामहरू गर्न सक्ने संवैधानिक अधिकारहरू सुनिश्चित छन्। विधायकी कार्यकारी र न्यायिक अधिकार सम्पन्न स्थानीय तहले आफ्नो जनजीवन सुहाउँदो, माटो सुहाउँदो, त्यहाँको वातावरण सामाजिक अवस्था सुहाउँदो, ऐन नियम कानूनहरू पनि तर्जुमा गर्न सक्ने अधिकार स्थानीय निकायहरूलाई प्राप्त छ, स्थानीय तहहरूलाई प्राप्त छ। महिलाहरूको लागि के कस्तो वातावरण र के कस्ता कानून योजनाहरू नियमहरू बनाइदियो भनेदेखि अझ सजिलो हुन्छ। यहाँहरूले भोग्नु परेका समस्या के छन्, घरायती रूपमा पनि समस्याहरू भोग्नु भएको होला, सामाजिक रूपमा पनि केही समस्याहरू होला, त्यस्ता समस्याहरूलाई यो गरिदियो भनेदेखि राम्रो हुन्थ्यो, रोजगारीका कुराहरू होला, यसमा के छ, महिला दिदी बहिनीहरूको पनि म विचार लिन चाहन्छु, सुझाव लिन चाहन्छु, कृपया कसले राख्नुहुन्छ कुरा?
मेरो नाम जस कुमारी राई, मै जसलिन पाँच चाङ्गुरु उद्यान महिला कृषक समूहबाट। यो कृषक समूहमा हामी आबद्ध भएको 3 वर्ष भयो, तर हामीले चाहिँ यसमा कृषि शाखाबाट चाहिँ कहिले पनि राम्रो बिउहरू पाउन सकेका छैनौँ। सबैभन्दा पनि कुनै कुनै त राम्रै पाएको छौँ, तर अधिकांश चाहिँ पाएको बिउहरू चाहिँ एकदमै न्यून गुणस्तरीय भनौँ न। हामीले चाहिँ हो यस्तो राम्रो बिउ पायो भनौँ, लगेर छर्यो राम्रो नै हुँदैन कि कहिले पनि। सबभन्दा बढी कृषिमा खुचाएको छ बजेट भनेर भन्नुहुन्छ, जुन गरिबीको रेखा मुनि बसेको कृषकहरूले चाहिँ त्यो बजेट पाउन सकेको छैन। 2 वर्ष अगाडि मैले एउटा बोर्ड सुधारमा एउटा ऊ पाएको थिएँ, अनुदान पाएको थिएँ, त्यसमा मैले चाहिँ कति धाउनु पर्यो भने यहाँ लगभग 1 महिना जति सबै गर्दा धाएँ होला। एउटाले के भन्छ होइन,
एउटा उसमा गयो तिम्रो यो मिलेन यो मिलाएर ल्याऊ भन्ने, अनि अर्को उसमा गयो यो मिलेन भन्ने। अब यसो गर्दा त हाम्रो समय त कति त्यहाँ बित्यो त, साधन नभएको मान्छे त एक दिन आयो दिनभरि नै लाग्छ यहाँ, हो कि होइन भन्नु न। अब त्यो मिलाउनलाई फेरि अर्को दिन आउनु पर्यो, फेरि त्यो मिलेन भन्नु अर्को दिन आउनु पर्यो। हामी भन्दा नपर्ने अलिकति गर्न नसक्नेलाई त एकदमै गाह्रो छ नि त। यो 25,000 एउटा गोठ सुधारमा मैले लगभग चियापान गर्दा नै यस्तो आदेश दिएको थियो कि, त्यो पैसा मैले गनेको भए कति भएको थियो भने त्यहाँ 18 दिन जति म आएँ, एउटाले के भन्ने अर्कोले के भन्ने,
धेरै धेरै धन्यवाद जस कुमारी राईज्यू। म फेरि पनि सहभागीहरूबाटै आफ्नो जिज्ञासा र प्रश्नहरू राखिदिनको लागि म अनुरोध गर्छु। एकजनाले सहभागी हात उठाउनु भएको छ, कृपया आफ्नो कुरा राखिदिनु होला।
गाउँपालिका वार्ड नम्बर 5 हो मेरो घर, तिमीले इन्द्र कुमारी कटेल दासला मेरो नाम, र म सगरमाथा महिला कृषक समूहको अध्यक्ष, महिला सञ्चालकी सचिव, र साना किसान कृषि सहकारी संस्था लिमिटेडकी वार्ड सदस्य पनि रहेको छु। र जनप्रतिनिधिहरूले गर्न नचाहेको होइन, नेता सल्यान गाउँपालिकालाई अगाडि बढाएर पर्यटन क्षेत्र, धार्मिक संस्था, संस्कृतिलाई अगाडि बढाउन चाहिरहनु भएको छ, र हाम्रो महिलाका लागि हाम्रो बिना उपाध्यक्षज्यूले धेरै पहल गर्नुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामी पछाडि नै बसिरह्यो भने त सम्हालेर लान सक्नु पनि उहाँले हुन्न, भनेका सुझाव सल्लाहहरू आफू पनि अगाडि बढिरहनुपर्छ र सेवा पनि पाउन सकिन्छ। र त्यसमा भन्न चाहन्छु म अनुदान बजेटहरूलाई का कुरा पनि जोडिएका छन् यसमा, अनुदान बजेट भनेर हामी बजेटमा मात्रै सीमित नहौँ, हामी जनताको पनि धेरै कमजोरी छ, बजेट पाएँ त भुसी नै नपाले पनि हामी कोसुधार हालौँ पार्नै पर्छ भनेर जनप्रतिनिधिहरू आफ्नो पकेटका जनप्रतिनिधिलाई भनिन्छ, तर मापदण्ड अनुसारको हामी सुधार गर्न सकिँदैन अनि हामीलाई झन्झटिलो काम बढी लाग्छ। गत साल मैले पनि बगैँचा व्यवस्थापनमा फर्म भरेको थियो, तर मैले मापदण्ड अनुसार प्राविधिक सहकर्ता सबैसँग सल्लाह लिएर काम गरेका, मैले सहजै अनुदानलाई आफ्नो मापदण्ड कटौती भएर भएको बजेटलाई प्राप्त गर्न सफल भएको छु। मेरो दुई शब्द राख्न यही अन्त्य गर्दछु, धन्यवाद।
इन्द्र कुमारी कटेलले महत्वपूर्ण कुरा राख्नु भएको छ, म गाउँपालिकाको उपाध्यक्ष बिना राईज्यूको प्रतिक्रिया लिन्छु। जो सेवा प्रवाहको कुरा छ नि, छिटो छरिदो भएन, झन्झटिलो भयो, हामी प्रक्रिया कागजी काममा धेरै अलमल गर्नुपर्ने स्थिति भयो, सर्वसाधारण अलिक दुःख पाइरहेको स्थिति छ, यसलाई कसरी राम्रो गराउन सकिन्छ भन्ने कुराहरू राख्नु भएको छ। सहजता के छ सेवा प्रवाहमा, कसरी गर्न सकिन्छ?
राजकुमारी राईज्यूले राख्नुभएको विषयलाई कोट गरेर तपाईँले फेरि प्रश्न गर्नुभएको छ, म विशेषत सहभागी राजकुमारी राईज्यूलाई धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ सेवा प्रवाह र अलिकति प्रक्रियामा झन्झटिलो भयो भन्ने कुरा राख्नु भएको छ, सही हो। स्थानीय सरकारले आफ्नो गाउँपालिकाको आन्तरिक स्रोतबाट होइन कि, यो विशेष अनुदान संघीय सरकारको विशेष अनुदानको बजेटबाट हामीले उहाँहरूलाई गोठ सुधार कार्यक्रम राखेका थियौँ, र उहाँहरूले चाहिँ अब यो चाहिँ कस्तो हुन्छ भने, गाउँपालिकाको आफ्नो नर्म्स र आफ्नो विधि अनुसार होइन कि, यो संघीय सरकारको र विशेष अनुदानको आफ्नो कार्यविधि नर्म्स अनुसार चाहिँ काम गर्नुपर्ने भएको हिसाबले दर्ता प्रक्रिया, फर्म, सँगसँगै कार्ययोजना सम्पूर्णता र त्यो बिचको पनि विभिन्न प्राविधिक विषयहरूलाई चाहिँ समेटेर योजना फर्मुला गर्नुपर्ने हुन्छ, र त्यही विषयलाई उहाँलाई अलिकति बोझ लागेको हुनसक्छ, तर यसमा चाहिँ हामी स्थानीय तह पनि संघीय सरकारको विधि पद्धति नियमलाई पालना गर्नुपर्ने भएको हिसाबले त्यो प्रक्रिया पूरा गर्नै पर्ने हुन्छ। कति चाहिँ अवस्था आफूलाई पनि अज्ञानताको कारणले गर्दा काम गर्न गाह्रो हुनसक्छ, यसमा चाहिँ मलाई लाग्छ गाउँपालिकाकोले छुट्याएर गाउँपालिकाले चाहिँ सेवा प्रवाहमा ढिला सुस्ती गरौँ भन्ने होइन कि, कति अवस्थामा चाहिँ आफूलाई पनि नौलो अभ्यास भएको भएर यो चाहिँ झन्झटिलो विषय लागेको हुनसक्छ, तर मलाई लाग्छ हामी सहजीकरण गरेर एकदमै सरल हिसाबले सेवा प्रवाह गर्नुपर्छ भन्ने पक्षमा हौ। प्राविधिक, कृषि प्राविधिक, पशु प्राविधिकहरू, त्यो सँगसँगै चाहिँ अन्य योजनाका प्राविधिकहरूसँग पनि हाम्रो सहकार्य नागरिकलाई सरल सजिलो हिसाबले काम गर्न दिनुपर्छ र उहाँहरूको चाहिँ योजना कर्पडा गर्नुपर्छ भन्ने पक्षमा हौ। र नियतवश त्यस्तो भएको हो भने यो गलत हुनसक्छ, तर मलाई लाग्छ नियत छैन यसमा, त्यही हो कानुनी प्रक्रियाहरूमा चाहिँ अड्किएको हुनसक्छ। र योजना तर्जुमाको विषयहरूलाई चाहिँ हामी वडा तहबाट सुरुवात गर्छौँ, सात चरणका योजनाहरूलाई चाहिँ चरणहरूलाई पार गर्छौँ र योजना प्रक्रियामा छनौट प्रक्रियामा कृषकको नागरिकको महिलाहरूको सहभागिता हामी चाहन्छौँ र हामीले उहाँहरूलाई सूचना प्रवाह गरेर योजना छनौट प्रक्रियामा सहभागी भइदिनु भनेर खुट्टा मात्रै ढोक्दैनौ कि अरू बेला पनि भन्छौँ। यस कारणले गर्दा हामी सबैजना आफ्नो ठाउँबाट सचेत हुनुपर्छ कि स्थानीय सरकार सँगै छ, स्थानीय सरकारले तय गरेको योजनामा हाम्रो सहभागिता हुनुपर्छ भन्ने हिसाबले नागरिकहरू पनि उठ्नुपर्छ। स्थानीय सरकारले तानेर मात्रै ल्याउन सक्दैन, त्यस कारणले गर्दा हामी सबै हौ, स्थानीय सरकार नागरिक हो। त्यस कारणले गर्दा हामीलाई गलत गरेका छौँ भने घटघटाउने उहाँहरूको काम, तर हामी सूचना प्रवाह गरेर सार्वजनिक रूपमा हामी योजना छनौट गर्छौँ, यसमा उहाँहरूको सहभागिता हुनुपर्ने हो। त्यो चाहिँ अब कहिलेकाहीँ नागरिकहरू पनि आफ्नो व्यस्तताले आउन सक्नु भएन होला, तर नागरिकलाई हामीले समावेश गर्ने हाम्रो अहम भूमिका रहन्छ।
त्यसमा फेरि तपाईँ नेक समितिको संयोजक पनि हुनुहुन्छ, स्थानीय स्तरमा पुग्दै गरेका चाहिँ झगडा प्रक्रियाहरूलाई कसरी नियम गर्नु छ, त्यस्तो किसिमको वातावरण यो गाउँपालिकामा छ कि छैन त्यो पनि जवाब पाउनु।
एकदमै, हामी नेक समितिको संयोजक म र हाम्रो तीनजना सदस्यहरू हुनुहुन्छ, वडा नम्बर एक र वडा नम्बर तीनका सदस्य अध्यक्षज्यू सदस्य हुनुहुन्छ। हामी नयाँ अभ्यास गर्दै यो गाउँपालिकाको सबै प्रायः जस्तो न्यायिक समितिले हेर्ने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने विषयलाई हामीले न्यायिक हिसाबले काम गरिरहेका छौँ। सबैको जित जित हुने हिसाबले कसैलाई हामीले काट्छ कसैलाई पाखा गर्दैनौँ। हामीसँग आएका विषयहरू उजुरीहरू उप हामीले समयमा छलफल गर्छौँ, समयमा चाहिँ निराकरण गर्ने प्रयास गर्छौँ र हामीले एउटा के अभ्यास गरेका छौँ भने हामी कुनै पनि उजुरी कुनै पनि विषय चाहिँ न्यायिक समितिसम्म आइपुगे पश्चात स्थलगत अनुगमन गरेर हेरेर उहाँहरूको अवस्था हेरेर हामी छलफल चरणमा अगाडि बढ्छौँ र जुन ठाउँमा जे विषय आएको छ त्यो ठाउँमा पहिलो चरणमा हामीले पुगेर त्यहाँको वस्तुस्थिति बुझेर मात्रै हामी चाहिँ निराकरण गर्ने पक्षमा जान्छौँ। यसमा चाहिँ हाम्रो मेलमिलापकर्ताहरू हुनुहुन्छ टोल टोलमा, उहाँहरूलाई हामीले चाहिँ क्षमता अभिवृद्धि गराइदिएका छौँ, उहाँहरूलाई हामीले सहजीकरण गरिरहेका छौँ र पहिलो चरणमा चाहिँ उहाँहरूसँग विषयवस्तु बुझ्छौँ, त्यसपश्चात हामी स्थलगत अनुगमन गर्छौँ, हेर्छौँ र मात्रै छलफलको वातावरण बनाउँछौँ। र हामी चाहिँ अब यहाँ त भूगोलको ठुलो समस्या छ, अब यहाँको वडा नम्बर एक ठुलो भूगोल छ, त्यहाँको नागरिक गाउँपालिकासम्म आउनको लागि निकै चाहिँ समय लाग्छ, उहाँहरूको चाहिँ अब यहाँ नियमित रूपमा यातायात सुचारु छैन, उहाँहरूलाई धेरै खर्च हुन्छ। त्यस कारणले गर्दा बरु हामी गाउँपालिकाको टिम त्यहाँ पुगेर कति छलफल रूपमा हामीले छलफल गरेर चाहिँ न्याय सम्पादन न्याय कुराहरू चाहिँ सम्पादन गर्ने कोसिस गर्यौँ।
धेरै धेरै धन्यवाद नेता सल्यान गाउँपालिकाका उपाध्यक्ष बिना राईज्यू यहाँलाई। र कार्यक्रमको अन्तिम चरणतिर पनि हामी छौँ र यहाँ सहभागीहरूले जे जस्तो कुराहरू उठाउनु भयो, जे जस्तो आकांक्षाहरू उहाँले राख्नुभयो, जे जस्तो समस्याहरू उहाँहरू चाहिँ औल्याउनु भयो, यहाँले पक्कै पनि नेता सल्यान गाउँपालिकाको आर्थिक सामाजिक र सांस्कृतिक विकास र उन्नयनका लागि निकै नै उपलब्धिमूलक कामहरू पनि गरेको हुन सक्ला। यहाँका गाउँपालिकाले गरेको पहल प्रयास उपलब्धि समस्या सम्भावना र आगामी दिनका लागि के कस्तो प्रतिबद्धता व्यक्त गर्न चाहनुहुन्छ? म नेता सल्यान गाउँपालिकाका अध्यक्ष रञ्जन राईज्यूलाई यहाँ नागरिकहरूले उठाउनु भएको कुरा र आगामी दिनको योजना कार्यक्रम र प्राथमिकताका कुराहरू र प्रतिबद्धता कसरी जाहेर गर्न सकिन्छ कृपया संक्षेपमा अनुरोध गर्छु।
निर्वाचित भए पश्चात करिब करिब यो आर्थिक वर्ष खत्र भइसक्दाखेरि 4,35,00,000 संघीय अनुदान मात्रै हामीले लगानी गर्न अन्तिम चरणमा छौँ भने समानीकरण अन्तर रकम पनि हामी दिने गरेका छौँ। त्यसकारण यो आश्वासन मात्र नभएर हामी लगानी सहित प्रवेश गरेका छौँ। र अर्को चाहिँ महत्वपूर्ण विषय चाहिँ यो कृषि कार्यक्रम वार्षिक रूपमा तय गर्दाखेरि सरकारवाला किसान समूह या प्रोपराइटर सहित बसेर कार्ययोजना तय गर्दाखेरि प्रभावकारी हुन्छ कि भन्ने विषय चाहिँ राख्नु भएको छ, बहुत महत्वपूर्ण विषय हो। तर यो सतत सङ्घीय अनुदानले चाहिँ केही निश्चित दायराभित्र खर्च गर भन्ने अवस्था रहँदाखेरि हामी चाहिँ विभिन्न अनलाइन सिस्टमबाट सूचना जारी गर्नुपर्ने हुन्छ। त्यही उसको नौ संस्था सूचना जारी गर्दाखेरि कतिपय दूरदराजका किसान समूह महिलाहरूलाई चाहिँ अनलाइन सिस्टम पहुँच नभएको कारणले पनि यस्ता कार्यक्रमहरूमा हामी छुट्ने गरेका छौँ। यो दुःखद विषय हो र आगामी वर्षहरूमा कुनै मिल्न सक्ने सबै आयोजनाहरूको विषयमा तपाईँहरू क्रियाशील सफेद किसान समूह युवा साथीहरू महिला प्रतिनिधि सबै बसेर चाहिँ बहस छलफल जानकारीमूलक तालिमहरू गर्न प्रभावकारी मैले पनि छानेको छु र बसेको समयमा हामी त्यो गर्ने प्रतिबद्ध व्यक्त गर्न चाहन्छौँ। अर्को चाहिँ यो मूल्याङ्कन कसरी गरिन्छ, कृषि क्षेत्रमा लाग्ने त हामी सबै धेरै छौँ, अनि मूल्याङ्कनको परिपाटी अलि न्यायपूर्ण भएन कि भन्ने पनि विषय उठान भएको छ। मलाई लाग्छ न्यायपूर्ण भएको छ, मूल्याङ्कनको विभिन्न परिधि छन्, विभिन्न पद्धति छन्, त्योभित्र बसेर कृषि शाखाका प्रतिनिधिहरू, निर्वाचित प्रतिनिधिहरू अनुगमन गर्ने टिमले चाहिँ मलाई लाग्छ विभिन्न मापदण्डको आधारमा मूल्याङ्कन गर्ने गरिन्छ। यदि यसलाई गर्दा काहीँ अन्याय भएको छ त्यसलाई सुधार गर्ने तर्फमा सुझाव रहोस्। अर्को चाहिँ यो कृषक र प्रतिनिधि बीचको समन्वयताको अभाव हो कि भन्ने पनि आएको छ। मलाई लाग्छ त्यस्तो हुन सक्दैन, किनभने हामी जननिर्वाचित प्रतिनिधि सरकारवाला नागरिक व्यक्तिसँग धेरैचोटि हामी समन्वय गर्नु नै पर्छ र राज्य स्रोत स्थानीय स्रोत साधनले पुगे अन्तर न्यायपूर्ण विभिन्न मापदण्डहरूलाई परिपालन गरेर चाहिँ वितरण गर्नुपर्ने अवस्था भएकोले त्यो कुरा म जानकारी गराउन चाहन्छु। अर्को चाहिँ यो त्रिभुजन वितरणमा चाहिँ कहीँ कतै गुणस्तर चाहिँ वितरण नभएको हो कि खुला बजारमा पाइने त्रिभुजनले परिणाम दिएको छ, स्थानीय तह कृषि शाखाहरू वितरण भएको त्रिभुजनहरू अलिक गुणस्तर भएन भन्ने कुरा आएको छ। सुरु सुरुमा हामीले पनि केही मिस्टेक गर्यौँ, काहीँ पनि यो अनुसन्धान र यो ज्ञानकै रूपमा थियौँ। पछिल्लो समय हामी बुझ्दै जाँदाखेरि यो सबै तहले बजारमा आएको विषय सबै सत्य होइन, काहीँ कतै अघिल्लो समयमा त्यस्तो बदमासी या समस्या काहीँ अनुदान नभएको रहेछ भने त्यसलाई सुधार गर्नुपर्छ भनेर हामी पटक पटक बैठक मिटिङ पनि बस्यौँ र पछिल्लो समय चाहिँ मलाई लाग्छ यसमा केही न केही अलिक सुधार भएको हो भन्ने लाग्छ। अर्को कृषि बजेट न्यायपूर्ण वितरण भएन भन्ने कुरा पनि आयो, अरू पनि हामी समतामूलक विकासको कुरा गर्यौँ, सबै क्षेत्र भूगोल बस्तीलाई समेट्नु पर्ने हुँदाखेरि काहीँ कतै कुनै समय व्यक्ति या प्रोपर्टीलाई अन्याय पनि भएको हुनसक्छ, यसलाई पुनर्विचार गरेर न्यायपूर्ण रूपमा नै वितरण गर्नुपर्छ भन्ने हामी एकदम सचेत छौँ, त्यो कुरामा हामी प्रतिबद्ध छौँ, किनभने सबैले अवसर पाउनुपर्छ भन्ने कुरा आयो। र यो मूल्याङ्कनकै हिसाबमा कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले किसान समूहहरूलाई, व्यक्तिहरूलाई, प्रोपर्टरहरूलाई सम्मान पुरस्कार पनि हामी व्यवस्थापन गरेका छौँ, यो आगामी वर्ष पनि यो विषयहरू रहने हुन्छ। एकजना साथीले भन्नुभएको थियो विभिन्न जिल्लामा विभिन्न व्यवसायमा चाहिँ यो ट्रेनिङहरू जानकारीमूलक तालिमहरू भए हुन्थ्यो, कुखुरा पालन, बङ्गुर पालन, तरकारी विभिन्न किसिमको छलफल सरसल्लाह र एउटा तालिमको व्यवस्था भए हुन्थ्यो भन्ने कुरा राख्नु भएको छ। यसलाई हामीले चाहिँ यो यसलाई हामी चाहिँ स्वीकार छौँ, यसलाई चाहिँ विभिन्न किसिमको तालिम छलफल गोष्ठी आवश्यक रहन्छ, जानकारीमूलक कार्यक्रमले नै किसानलाई अगाडि बढाउँदछ। अर्को चाहिँ दिशादीको अभाव पनि भन्ने आएको छ, यो हाम्रो नेत्र सल्यान गाउँपालिका चाहिँ अर्ग्यानिक नेत्र सल्यान गाउँपालिका अघि पदाधिकारी साथीले घोषणा गरिसक्नु भएको थियो, त्यसलाई फर्केर फेरि हामी रासायनिक औषधितिर जानुपर्ने अवस्था रहेन। अन्तमा हाम्रो कृषिलाई व्यवसायिक गर्नुपर्ने हाम्रो बाध्यता छ, यसलाई व्यवसायिक गर्नुको लागि सम्पूर्ण युवा साथीहरू, यहाँका महिला प्रतिनिधिहरू सबैलाई म आग्रह गर्न चाहन्छु र यो जसरी हामीलाई यो यति कुराको उजागर गर्ने जानकारीमूलक कार्यक्रम चाहिँ जसरी राख्ने अवसर चाहिँ रेडियो नेपालका पत्रकार प्रतिनिधिहरूले हामीलाई अवसर दिनुभयो, यहाँ सम्पूर्ण टिमलाई म हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु।
धेरै धेरै धन्यवाद नेता कल्याण गाउँपालिकाका अध्यक्ष धनचन्द राईज्यूले स्थानीय सरकारले गरिराखेको पहल प्रयासको बारेमा, उपलब्धिको बारेमा र समाधानका लागि भोलि के गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि आफ्नो कुरा राख्नु भएको छ र गाउँपालिकाका अध्यक्षज्यूले राख्नुभएको कुराहरू सुन्दा यहाँलाई कस्तो लागेको छ, नागरिक सँगसँगै स्थानीय सरकार अगाडि बढेको जस्तो अनुभूति भइराखेको छ कि छैन, अझै सुधार गर्नको लागि के गर्न सकिने होला?
मेरो नाम घनश्याम बास्तोला, साथीले राखेको भन्दा केही फरक कुराहरू यहाँको बिचमा राख्न चाहन्छु। सरकार तीन वर्षको दौडानमा छ, महत्वपूर्ण कामहरू भएको छ, वडा प्रशासनिक भवनहरू, यो पालिका भवन, इलाका प्रहरी कार्यालय, खेल मैदान, अस्पताल, शिक्षा, स्वास्थ्य, कृषि महत्वपूर्ण कामहरू भएको छ, तर स्थानीय मिडियाले केही हाइलाइट कम परेको हुन् भन्ने महसुस मैले गरेको छु। त्यसो भएको हुनाले राम्रो कुरालाई हामीले धन्यवाद दिनुपर्छ, गलत कुरालाई खबरदारी पनि गर्नुपर्छ भन्ने कुरा म व्यक्तिगत रूपमा म राख्न चाहन्छु। कृषिको विषयमा वास्तवमा प्रत्येक वडामा शाखाहरू व्यवस्थित गरेका छ, केही समस्याहरू कृषि शाखा प्रमुख मार्फत स्थानीय सरकारलाई घटाउनु आवश्यक मैले बुझेँ, केही गुनासाहरू पनि आए, ती गुनासाहरू चाहिँ स्थानीय प्राविधिक वडाका प्राविधिक मार्फत सरकारलाई खबरदारी गर्नको निम्ति पनि म आजैबाट सुरु गर्नुपर्ने अवस्था देखाएको छु र जति पनि कामहरू भएका छन् तीन वर्षमा स्थानीय सरकारले वडा पालिका र स्वास्थ्य शिक्षा सबै कुरामा संघर्षलाई काम भएको छ, तथापि पनि काम भएका कुरालाई यसरी हाल्नु पत्रकार साथीहरू मिडियाले अलिकति हाइलाइट कम भएको छ भन्ने कुराको म यहाँ बिचमा राख्न चाहन्छु। धन्यवाद
धन्यवाद यहाँपछि सुन्दा सम्पूर्ण भावना मेरो नमस्कार सर। विशेष गरी मेरो नाम चाहिँ सुजल राय हो, मेरो सधैँ मेरो नमस्कार। हाम्रो नेपाल गाउँपालिकामा चाहिँ यी सडक चाहिँ गुणस्तरीय र राम्रो भइदियो भने चाहिँ पहिले विशेष गरी सडकलाई चाहिँ व्यवस्थित रूपमा जे पनि भइदिए चाहिँ हाम्रो पर्यटक क्षेत्रमा चाहिँ राम्रो हुन्छ। र फेरि म कृषक पनि भएको कारणले गर्दाखेरि फेरि म कृषिलाई पनि जोड्न चाहेँ। विशेष गरी चाहिँ हाम्रो मैले थोरै पनि म सिकेको कुरा चाहिँ मानव परीक्षण गरेदेखि चाहिँ उहाँहरूले चाहिँ उपलब्ध गराइदिनु भयो भने चाहिँ कृषिमा चाहिँ हामीले अझै पनि उत्पादन गर्न सकिन्छ कि जस्तो लाग्छ। किन भन्दाखेरि हामी मानव जीवनमा चाहिँ घरिघरि बिरामी भएर हस्पिटल आएर औषधी खानुपर्छ भने हाम्रो मानवलाई पनि चाहिने तत्त्वहरू पनि कति कमजोरी होला, त्यही कुराहरू चाहिँ मिसिने ओर्डरहरू ल्याइदिनु भयो भने धेरै हामीलाई सचेत होला।
धेरै धेरै धन्यवाद। यो अत्यन्तै महत्वपूर्ण सक्रिय सहभागिता उत्साहजनक सहभागिता खुल्ला रूपले यहाँ सहभागीहरूले स्थानीय सरकारले गरिराखेको पहल पर्याप्त कति प्रतिबिम्बित भएको छ जनआकांक्षा अनुरूप भन्ने सन्दर्भमा महत्वपूर्ण बहस केन्द्रित गर्यौं। र अब म कार्यक्रमको अन्त्यमा यो कार्यक्रमको समापन सहित यहाँ उठेका कुराहरू सुन्दाखेरि गाउँपालिकाका तर्फबाट एउटा जिम्मेवार जनप्रतिनिधि को हिसाबले नागरिकका कुराहरू सुन्दा कस्तो लाग्यो, तपाईँका प्रयासहरू कति जनमुखी भइराखेका रहेछन्, सो मूल्याङ्कन गर्दाखेरि चाहिँ कस्तो सुनियो नागरिकका कुराहरू सुन्दा गाउँपालिकाका उपाध्यक्ष बिना राईज्यू?
अब सबै कुरा 100% नै हामीले सोचेको भयो र हुन्छ भन्ने त हुँदैन, कोसिस 100% गर्ने हो। र यहाँहरू सहभागीहरूले नै भनिसक्नुभयो हाम्रो 3 वर्षको दौरानमा हामीले यो प्रशासनिक भवन एउटा प्रशासनिक केन्द्रसँगै केन्द्रको स्थानसँगै प्रशासनिक भवन बनाउने कार्य सम्पन्न गर्यौँ करिब 1 वर्षभित्रमा। त्यो पनि जनताले नागरिकले मूल्याङ्कन गर्नुहुन्छ भन्ने हामी जनप्रतिनिधि लाग्छ। वडा नम्बर 4 को प्रशासनिक भवन, वडा नम्बर 1 को प्रशासनिक भवन क्रोनिक अवस्थामा रहेको थियो र सँगै अहिले वडा नम्बर 5 को प्रशासनिक भवन पनि हामी निर्माण सम्पन्न गर्ने अन्तिम चरणमा छौँ। सरकारको योजनामा पनि यहाँहरूको सार्थकता सहभागिता हुन आवश्यक छ। यसमा हामी गाउँपालिकाले हदसम्म तपाईँहरूलाई सहयोग गर्न तयार छौँ, किनभने हामी त जनताको सरकार हौ, ढोकाको सरकार हौ। यहाँ हामीलाई चाहिँ सानो कुरा पनि सहयोगको रूपमा आउँछ, अनुरोधको रूपमा आउँछ, यहाँ सहयोग गरिदिनु पर्यो भन्ने चाहिँ आवश्यकता आउँछ। त्यो कुरालाई हामीले चाहिँ सम्बोधन गर्न पाउँदा हामी चाहिँ एकदमै खुसी हुन्छौँ, किनभने यही चाहन्छौँ कि हाम्रो युवाहरू, हाम्रो कृषकहरू चाहिँ विदेशी भूमिमा गएर परिश्रम गर्ने होइन, यहीँ बस्नुपर्छ, सानो सानो कुरामा भए पनि सन्तुष्ट मान्नुपर्छ। यहाँ लाखौंको सपना हामीले बोकेर होइन कि हजारको सपनामा चाहिँ हामी केन्द्रित हुनुपर्छ भन्ने हाम्रो चाहिँ योजना हो, हाम्रो संकल्प हो, हाम्रो चाहिँ एउटा आशा हो। यसमा यहाँहरूको सहभागिता आवश्यक छ र स्थानीय सरकार तपाईँहरू सँगसँगै छ। निष्पक्ष हिसाबले र समावेशी हिसाबले हामी अगाडि बढेका हौ, हामीलाई त्यो भान छ। अब कहीँ कतै नपुगेको अवस्थामा छ भने हामी समावेश गरेर अगाडि
बढ्छौँ। धेरै धेरै धन्यवाद नेपाल कल्याण गाउँपालिकाका उपाध्यक्ष बिना राईजीले यहाँ सहभागीले उठाउनु भएका सवाल चासोहरूलाई सम्बोधन गर्ने प्रयत्न गर्नुभएको छ। हामीले यो अत्यन्तै सुन्दर गाउँपालिका प्राकृतिक रूपले, यहाँको सांस्कृतिक हिसाबले, पर्यटनका सम्भावनाका हिसाबले अत्यन्तै सुन्दर पुराना बस्तीहरू, यहाँको सामाजिक एकता सद्भावको दृष्टिले यो सुन्दर गाउँपालिकामा हामीले यो स्थानीय सरकारले गरिराखेका पहल प्रयास विकासका निर्माणका क्षेत्रमा र नागरिक चासो र सरकार के हुन् भन्ने विषयमा बहस केन्द्रित गर्यौं। यहाँको सक्रिय सहभागिता रह्यो, यो सहभागिता र यो विचारमा यहाँले जुन खालको उपस्थिति जनाउनु भयो त्यसको लागि रेडियो नेपाल हार्दिक आभार प्रकट गर्दछ। आजको यो स्थलगत बहस हामीले सोलुखुम्बु जिल्लाको नेता कल्याण गाउँपालिकाको केन्द्र बिहिबारे बजारमा तयार पार्यौं। यो बहस यही सकिन्छ। मेरा सहकर्मी हरिगिरीको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
स्थलगत रेडियो बहस।